यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको महान चाड़ बड़ा दशैं शुरू, घर घरमा घट स्थापना गरी मनाइँदै। जेएनजी आन्दोलनमा कारागारबाट फरार कैदी फर्कने क्रम जारी, कैलाली कारागारमा 293 कैदी फिर्ता। र फिलिपिन्समा समुद्री आँधी तीव्र गतिमा बस्तीहरूतर्फ बढ़दै, हजारौं मानिस सुरक्षित स्थानमा लाग्दै। अब समाचार विस्तारमा। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने हिन्दूहरूको महान पर्व बड़ा दशैं आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन हर्षोल्लासका साथ मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घट स्थापना गरिन्दैछ। गोर्खा दरबारको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ। बड़ा दशैं अर्थात नवरात्रको पहिलो दिन घट स्थापना पर्वका अवसरमा मूल दरबार स्थित दशैं घर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान 9:13 शुभ साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो। परम्परा अनुसार आज बिहान कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको पूजा कोठामा राखेपछि लगत्तै पानी घडा थापेर त्यसको शुभ साइतमा जमरा राखिएको उहाँले जानकारी दिनुभयो। घटस्थापनाका दिन गोर्खाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घर घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ। घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको छ। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ। आज घटस्थापनासँगै काठमाडौँ उपत्यका लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। नवरात्रको पहिलो दिन आज नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ। दशैं शुरू भएपछि बाँके र बर्दियाका मूर्तिकारलाई यति बेला मूर्ति निर्माण गर्न भ्याइ नभ्याइ छ। दशैं तिहार लगायतका चाडपर्वहरूमा मूर्ति बढ़ी बिक्री हुने गर्छ। मूर्ति निर्माण गर्नका लागि मूर्तिकारलाई लगभग 3.5 महिना लाग्ने गर्छ भने मूर्तिबाट उनीहरूले मनग्ञ आमदानी समेत गर्ने गरेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
मूर्तिकारहरूलाई मूर्ति बनाउन लगभग 3.5 महिना लाग्ने गर्छ। माटो, पराल, बाँस, तार लगायतका सामग्रीबाट मूर्ति तयार गर्ने गरिन्छ। परालमा मूर्तिको ढाँचा बनाएर माटो लेपन गरिएको मूर्ति स्थापनाका लागि तयार हुन्छ। मूर्तिकारलाई सजावटको सामग्री स्थानीय बजारमा नपाइने हुँदा समस्या पर्ने गरेको स्थानीय मूर्तिकार मुरली गोडियाको भनाइ छ।
सामान सजावटको हाम्रो स्थानीय बजारमा उपलब्ध हुनुपर्ने, यो भएदेखि म जस्तो कलाकार र मेरो चरणमा उत्पादन भएका अन्य शिष्यहरूलाई
नयाँ पुस्ताहरूलाई धार्मिक ज्ञान दिँदै सनातन धर्म संस्कृति जोगिने मान्यता रहेको मधुबन आमा समूहकी सचिव माया शर्मा बताउनुहुन्छ।
हामीले यो मूर्ति लान लागेको मधुबन अहिले 3 वर्ष भयो हामीले मूर्ति लान लागेको।
पछिल्लो समय बर्दियाका चोक चोकमा मूर्ति राख्ने र बनाउने क्रम बढेको छ। बर्दिया जिल्लामा 15 भन्दा बढी मूर्तिकारहरूले मूर्ति कुद्ने काम गरेका छन्। यस वर्ष जिल्लामा 260 भन्दा बढी मूर्ति सेट तयार भएको छ। मूर्तिको प्रति सेट मूल्य 1500 देखि 5000 सम्म तोकिएको छ। यस वर्ष बर्दिया जिल्लामा करिब 12 लाख बराबरको मूर्ति बिक्री भएको छ। विशेष गरेर बाँके, बर्दिया, कैलाली लगायत भारतका विभिन्न ठाउँहरूमा मूर्ति निर्यात हुने गरेको मुरली गोडिया बताउनुहुन्छ।
विभिन्न चेलाहरू पनि मसँग काम सिकेर गाउँ ठाउँमा बनाउँदै रहेछन्। ठुलो गरेर लगभगमा 260 सेट जति यस वर्षमा मूर्ति बनेको छ।
बडा दशैंको बेला मूर्तिकारहरूलाई देवीको प्रतिमा बनाउन भ्याइ नभ्याइ हुन्छ। यसबाट उनीहरू मनज्ञ अर्थोपार्जन समेत गर्छन्। पछिल्लो समय भारतीय मूर्तिहरूको आयात निरुत्साह समेत भइरहेको छ। तर मूर्ति व्यवसायलाई रोजगारीको अवसर सृजना गर्ने माध्यम बनाउन राज्यले पनि विशेष ध्यान दिन आवश्यक छ। सरला त्रिवेदी, रेडियो नेपाल, बाँके।
मूर्तिकारलाई मूर्ति निर्माण गर्न भ्याइ नभ्याइ सम्बन्धी रिपोर्ट पछि अब बाँकी समाचार। सर्वोच्च अदालतमा दशैं विदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई गर्न बिहान 11 बजेदेखि अपरान्न 3 बजेसम्म अदालत खुल्ला रहने भएको छ। दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रूट परमिट अनुमति खुल्ला गरिएको छ। देशभरका सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुल्ला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर सुवारले जानकारी दिनुभयो। रूट परमिट खुल्ला गरेसँगै अब रूट नलिकन सार्वजनिक यातायात गन्तव्य स्थलमा जान पाउनेछन्। कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ। रूट परमिट खुल्ला आगामी असोज 22 गतेसम्म कायम रहने अध्यक्ष सुवारले बताउनुभयो। शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका आठ ठाना मौला खाल्टेको 6 घर पूर्ण रूपमा भत्किएका छन्। त्यसै गरी 10 घर उच्च जोखिममा रहेका छन्। कुनै मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन। सरकारले सामाजिक सुरक्षा परिचय पत्र नवीकरणका लागि समय अवधि बढ़ाएको छ। यसअघि सामाजिक सुरक्षा परिचय पत्र भदौ मसन्ताभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी समय अवधि बढ़ाएर असोज मसान्त कायम गरिएको हो। कैलाली कारागारबाट फरार भएका 293 कैदीबन्दी कारागार फर्केका छन्। जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते भागेका उनीहरू फर्कने क्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ। धेरैजसो कैदीबन्दी आफै फर्केर आएको र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको र थप अरू कैदीबन्दी पनि सम्पर्कमा आइसकेका जेलर चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो। दाङको लुम्बिनी प्रदेशकै निजी क्षेत्रको लगानीमा अत्याधुनिक अस्पताल संजीवनी शिक्षण अस्पतालले आजदेखि औपचारिक सेवा शुरू गरेको छ। नेपालगंजमा संजीवनी कलेज अफ मेडिकल साइन्स चलाइरहेका खुमा प्रसाद अरियालको एकल लगानीमा स्थापना भएको हो। हालसम्म करिब 4 अर्ब रूपियाँ लगानी भएको अस्पतालले जनाएको छ। दाङ लगायत साबिक राप्ती अञ्चलका पहाड़ी जिल्लाहरूमा 50 बेड भन्दा बढ़ी क्षमताको अस्पताल नभएकाले घोराईमा स्थापना गरेको अरियालको भनाइ छ। संजीवनी शिक्षण अस्पतालका कार्यकारी अधिकृत दीपक रोकाका अनुसार 5 बिघा क्षेत्रफलमा 2078 सालमै निर्माण कार्य शुरू गरिएको थियो। यो अस्पतालले हाल 300 शय्याबाट सेवा शुरू गरेको छ भने आगामी 3 वर्षमा 500 शय्या बनाउने योजना छ। जेएनजी आन्दोलनका क्रममा कैलालीका 13 स्थानीय तहमध्ये 4 स्थानीय तहमा बढ़ी क्षति पुगेको छ। बढ़ी क्षति पुगेका कैलाली स्थानीय तहबाट सेवा सुचारू गर्न समस्या भइरहेको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बढ़ी क्षति पुगेका ती स्थानीय तहहरूले अझै सेवा सुचारू गर्न सकेका छैनन्। कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाट:
कोठाहरू जम्मै जलेर नष्ट छन्। घरभरि पुरै कालै कालो छ, धुवै धुवाले 5 कोठा त जलेर पूर्ण रूपमै नष्ट भइसकेका छन्। माथि सरिए देखिन्छ, जम्मै सिमेन्टै जलेर खतम छ। 4 दिन जति हामीलाई फोहोरै उठाउन मात्रै लाग्यो। सेवा त अहिले सुरु भएको छैन, सरसफाइमै छौ हामी। बत्ती छैन, केही पनि छैन। अब फर्निचरहरू केही त फर्किया छ होइन, अब सहयोग पनि आउँदैछ। 3-4 दिनमा पूर्ण रूपमा नभए पनि केही सेवाहरू शुरू हुन्छ।
गोदावरी नगरपालिका जस्तै जिल्लाको घोडाघोटी नगरपालिकालाई पनि सेवा पूर्ण रूपमा सुचारू गर्न कठिनाई भइरहेको छ। आगजनीका कारण पालिकाको मुख्य कार्यालयदेखि 12 वडामा क्षति पुगेकाले अहिले सामान्य सिफारिश बाहेकका अन्य सेवाहरू सुचारू हुन सकेका छैनन्। घोडाघोटी नगरपालिकाका सूचना अधिकारी उमेश राज रेग्मी:
12 नगरपालिका सबै सामान्य खालको सेवाहरू शुरू गरेका छन्। अब सिफारिस सञ्चालन
गौरीगंगा नगरपालिकामा पनि सबै वडा कार्यालयदेखि पालिकाको मुख्य कार्यालयमा तोडफोड र आगजनी भएको छ। त्यसकारण कार्यालयबाट पूर्ण रूपमा सेवा प्रदान गर्न अझै समय लाग्ने, अहिले कार्यालय सरसफाई र आवश्यक सामानहरूको जोहो गरी सामान्य सेवा प्रवाह भइरहेको बताउनुहुन्छ गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी:
क्षति भएको हो, वडा कार्यालय पनि क्षति भएको छ होइन। सरसफाई गरेर जुनतिर प्राविधिक सहयोगले अपिल गरी त्यो अपिलको आधारमा अहिले नै अब कम्प्युटर ल्यापटपहरू प्रिन्टरहरू सोफाहरू दराजहरू टेबलहरू सहयोग भएर हामीले वडा सञ्चालन भएको अवस्था छ, नगरपालिका पनि सञ्चालन भएको।
कैलाली गाउँपालिकामा पनि सबै वडा कार्यालय र पालिकाको मुख्य कार्यालयमा क्षति भएको छ। मुख्य कार्यालय भन्दा वडा कार्यालयमा बढ़ी क्षति भएकाले अहिले वडाका सामान्य कामहरू पनि पालिकाको केन्द्रबाटै सञ्चालन गरिरहेको बताउनुहुन्छ कैलाली गाउँपालिकाका सूचना अधिकारी एगम कलेल:
पालिकामा चाहिँ अलि नोक्सानी कम भएको देखिएको छ। 9 वडामध्ये 7 वडाहरू पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। 2 वडाहरू 2 नम्बर र 1 नम्बर आंशिक रूपमा ध्वस्त भएको छ भन्दाखेरि पालिकाको पनि प्रोग्राम कम्प्युटर लगायतका सामानहरू ध्वस्त भएको छ। र अहिले हामीले सर्वदलीय बैठक बसेर कार्यपालिका बैठक बसेर वडामा अलिकति पुनर्निर्माणको काम गर्नुपर्ने भावनाले अहिले वडाको सेवा समेत पालिका स्तरबाट प्रदान गर्दै गरिएको छ।
आन्दोलनका क्रममा तोडफड भएको टीकापुर नगरपालिकाले यसअघि नै सेवा सुचारू गरिसकेको छ भने अन्य स्थानीय तहमा तोडफोडबाट सामान्य क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ। तोडफोड र आगजनीबाट बढ़ी क्षति भएका स्थानीय तहबाट करिब 2 सातासम्म सेवाहरू सुचारू हुन नसक्दा सेवा गराई भने मर्कामा परेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
नेपाल टेलिकमको 4G कल गर्दा नो 4G। नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G नेपाल टेलिकम राष्ट्रको सञ्चार
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार. फिलिपिन्समा समुद्री आँधी तीव्र गतिमा अगाडि बढ़िरहेको भन्दै हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ. रागासा नाम दिएको समुद्री आँधी 230 किलोमिटर प्रति घण्टाको वेगले अगाडि बढ़ेको पूर्वानुमान गरिएपछि आज राजधानी मनिला सहित देशका ठूला भागहरूमा स्कूल र सरकारी कार्यालयहरू बन्द गरिएको छ. अधिकारीहरूले आँधीका कारण व्यापक बाढ़ी र पहिरो गई घर भौतिक संरचना र पूर्वाधारहरूमा ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्. आँधीले फिलिपिन्सको उत्तरी टापुमा पहिरो जान सक्ने अनुमान गरिएको छ. रागासा आँधी उत्तरी टापु हुँदै चीनको दक्षिणतर्फ सर्दै जाने फिलिपिन्सको मौसम ब्यूरोले जनाएको छ. 3 मिटर अर्थात 10 फिट उचाइ भन्दा माथिको छालसहित समुद्री आँधी अगाडि बढ़ेको हुँदा मानवीय जीवन अत्यन्त जोखिमपूर्ण हुन सक्ने भन्दै तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम ब्यूरोले अनुरोध गरेको छ. यसै गरी आँधी र आँधीपछिको भारी वर्षाले ताइवानको दक्षिणी र पूर्वी तटीय क्षेत्रसम्म असर गर्न सक्ने भन्दै वन क्षेत्रहरू र प्राकृतिक सड़कहरू आज बिहानैदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ. ताइवानको बटानेस र बाबुयान दुर्गम टापुहरूमा न्यून आय भएका करिब 20,000 मानिसको बसोबास रहेको छ. र बंगलादेशमा डेंगू संक्रमणका कारण हिजो एकै दिन 12 जनाको मृत्यु भएको छ. बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको रिपोर्टमा डेंगू संक्रमणका कारण एकै दिन 12 जनाको मृत्यु हुनु यस वर्षकै सबैभन्दा उच्च मृत्यु संख्या भएको उल्लेख गरेको छ. निर्देशनालयका अनुसार हालसम्म डेंगूबाट मृत्यु हुनेको कुल संख्या 179 पुगेको छ. यसै गरी पछिल्लो 24 घण्टामा 770 नयाँ संक्रमित फेला परेपछि बंगलादेशमा यस वर्ष डेंगूका कुल संक्रमितहरूको संख्या 41,831 पुगेको छ. डेंगू रोग मुख्यतया वर्षायाम अर्थात जूनदेखि सेप्टेम्बरसम्म बंगलादेशमा व्यापक रूपमा फैलिने गर्दछ. विज्ञहरूले मच्छरजन्य रोगहरूका लागि संवेदनशील मानिने बंगलादेशमा डेंगू रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनुपर्ने आवश्यकतामा जोड़ दिएका छन्. यसैबीच त्यहाँको सरकारले डेंगू नियन्त्रण रोकथामका जनचेतना अभिवृद्धि गर्न विशेष पहल गर्ने जनाएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. नेपालीहरूको महान चाड़ बड़ा दशैं शुरू. घर घरमा घटस्थापना गरी मनाइँदै जेएनजी आन्दोलनमा कारागारबाट फरार कैदी फर्कने क्रम जारी. कैलाली कारागारमा 293 कैदी फिर्ता. र फिलिपिन्समा समुद्री आँधी तीव्र गतिमा बस्तीहरूतर्फ बढ़दै हजारौं मानिस सुरक्षित स्थानतर्फ लाग्दै. रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो. समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ. हौस् त नमस्कार.